الحمد لله وكفى وسلام على عباده الذي اصطفى وما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم تبارك الذي بيده الملك وهو على كل شيء قدير الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا صدق الله العظيم صدق رسول الله اللہ تعالیٰ نے دنیا بنائی، کائنات بنائی اور زندگی اور موت کو پیدا فرمایا ہماری آزمائش کے لیے کہ کون ہے جو اس میں اچھے کام کرتا ہے، کون ہے جو اچھے عمل لے کر آتا ہے۔ یہ دنیا آزمائش ہے، اللہ تعالیٰ نے صاف فرما دیا کہ دنیا آزمائش ہے، اس کی رنگینیاں، اس کی ہر سو پھیلی ہوئی کشش آدمی کو اپنی طرف متوجہ کرتی ہے اور اس کا دل لباتی ہے، اور یہاں رہنے کے لیے اس کا دل چاہتا ہے۔ حالانکہ حقیقت کیا ہے، دیکھنے میں یہ دنیا کس قدر خوش رنگ تھی، دیکھنے میں یہ دنیا کس قدر خوش رنگ تھی، قبر میں جاتے ہی دنیا کی حقیقت کھل گئی۔ دیکھنے میں یہ دنیا کس قدر خوش رنگ تھی، قبر میں جاتے ہی دنیا کی حقیقت کھل گئی۔ اور حضرت بقول حضرت مجذوب رحمۃ اللہ علیہ کے رنگرلیوں پہ زمانے کے نہ جانا اے دل، رنگرلیوں کے زمانے پہ نہ جانا اے دل، یہ خزاں ہے جو بانداز بہار آئی ہے۔ تو دنیا آزمائش ہے، اس کی لذات اور اس کا جو ساز و سامان ہے اور دولت و ثروت کے انبار ہیں، یہ آدمی کو اپنی طرف کھینچتی ہے، آدمی اس کی طرف لپکتا ہے، اس کو جمع کرنے کی کوشش کرتا ہے، زیادہ سے زیادہ حاصل کرنے کی ہوس کرتا ہے، اور اس میں بہت سے ہیں جو اسی میں الجھ کر کے جان دے دیتے ہیں، اور یہ دنیا اس کو ملتی بھی نہیں، یہیں کہ یہیں رہ جاتی، خالی ہاتھ چلا جاتا ہے۔ ایک بزرگ نے دیکھا کہ ایک دنیا کی مثالی شکل ان کو دکھائی گئی کہ بوڑھی عورت ہے، دانت ٹوٹے ہوئے ہیں اور دلہن کا لباس پہنی ہوئی، بڈھی ہے اور دلہن بنی ہوئی۔ تو پوچھا انہوں نے کہ بھائی تم کون ہو؟ اس نے کہا میں دنیا ہوں۔ کہنے لگا اچھا، تو تمہاری شادی نہیں ہوئی، اس عمر میں بھی شادی نہیں ہوئی؟ تو کہا کہ ہاں، جو مرد تھے انہوں نے مجھے موہ نہیں لگایا، اور جو نامرد تھے ان کو میں نے منہ نہیں لگایا۔ تو یعنی خلاصہ یہ تھا کہ جو دنیا پہ پیچھے بھاگتا ہے تو دنیا اسے اور آگے بھاگ دیتی ہے، اور جو عقل مند ہے، جن کو اللہ ایمان والا بنا دیتا ہے، یقین والا بنا دیتا ہے، حضور صلی اللہ علیہ وسلم کی اتباع والا بنا دیتا ہے، تو جیسے آپ صلی اللہ علیہ وسلم نے دنیا کو چھوڑ دیا، آپ کے پیچھے دنیا آتی تھی لیکن آپ نے قبول نہیں فرمایا، اللہ تعالیٰ نے فرمایا کہ آپ چاہیں تو ہم یہ پہاڑ سونے کا بنا دیں، فرمایا کہ نہیں یا اللہ، میں تو چاہتا ہوں ایک وقت کھاؤں اور ایک وقت فاقہ کروں، جب کھاؤں تو آپ کا شکر ادا کروں، جب فاقہ کروں تو صبر کروں۔ مفہوم عرض کر رہا ہوں۔ تو ان کی اتباع میں وہ لوگ جنہیں سعادت نصیب ہوتی ہے وہ اس دنیا کو بقدر ضرورت حاصل کرتے ہیں، دنیا تو حاصل کرتے ہیں لیکن بقدر ضرورت، اور اگر اللہ دے دیتا ہے تو اس کو دل میں نہیں رکھتے، اس کو جیب میں رکھتے، جب کوئی تقاضا آیا تو وہاں خرچ کر دیا، بھاگتے نہیں ہیں۔ جتنی اپنے نماز روزہ عبادات کے ساتھ ساتھ جو بھی محنت ہو سکی وہ کر لی، اب اللہ نے جو بھی دے دیا اس میں برکت دے دی، بعضوں کو خوب خوب برکت دے دیتے ہیں اور ملنے لگتا ہے۔ تو لیکن کیا ہے کہ وہ ساتھ ساتھ یہ محنت کرتے ہیں کہ یہ دل میں نہ آئے، کیونکہ اسے دنیا میں رہنا ہے، برت لو، کھا لو پی لو، صدقہ خیرات زکوٰۃ نیکی کے کاموں میں خرچ کر دیا، وہی اپنا ہے۔ لوگ کہتے ہیں مال مال، حالانکہ اس کا مال کیا ہے، صرف وہ ہے جو اس نے کھا لیا، या सदका कर दिया, जकात पे दे दिया, बरत लिया, बस ये उसका माल है। बाकी तो वारसीन का, जो छोड़ के जाएगा वो किसके, वो तो वारसीन को मिलता है ना। तो इसलिए ऐसी मेहनत ही ना करो कि बाजे ऐसे होते हैं कि जो बच्चों की मोहब्बत में हलाल हराम की तमीज़ नहीं करते और खूब खूब कमाने की सोचते हैं कि बाद में मेरे बच्चे वेल सेटल्ड हो जाए, इनको बिल्डिंग भी मिल जाए, इनको कार भी मिल जाए, इनको ये मिल जाए, वो मिल जाए, उसमें जायज़ नाजायज़ की परवाह नहीं करते। तो होता क्या है कि चूंकि जायज़ नाजायज़ की परवाह नहीं की तो बरकत नहीं है। अब बरकत नहीं है तो वो चलता नहीं ज़्यादा अरसे, औलाद नाफरमान हो जाती है, उसको रंगरेलियों में खर्च कर देती है और वो थोड़े दिनों में कल्लाश हो जाती है। ऐसी कितनी मिसालें हैं कि जो बाप छोड़ के गया माल बहुत सारा और भी लोग कल्लाश हो गए, है ना। तो पुराने आलम में भी इसकी मिसालें हैं, दौरे हाजिर में भी इसकी मिसालें हैं। एक वाक़ पढ़ा कि मुल्तान में बाकायदा उसमें हवाला और सब कुछ दर्ज था कि एक इसी तरह का करोड़पति अरबपति आदमी का इंतकाल हुआ, तो सारा माल बेटे को ट्रांसफर हो गया, क्योंकि फरमाया कि दुनिया वो चीज़ है कि जो बगैर मेहनत के भी मिल जाती है ना। दीन ऐसी चीज़ें जो मेहनत से मिलता है। हाफिज का बेटा जब तक हिफ्ज की मेहनत नहीं करेगा तो हाफिज नहीं होगा, आलिम का बेटा जब तक आलिम की मेहनत नहीं करेगा आलिम नहीं होगा, है ना। लेकिन दुनिया का मामला दूसरा है। करोड़पति का बेटा, बाप इंतकाल हो गया तो वर्षे वरासत भी मिल गई, करोड़पति हो गया, या उसके रहते रहते भी करोड़पति हो जाता है, अरबपति भी हो जाता है, वगैरह वगैरह। तो दुनिया जो है वो उसके लिए बाज़ औक़ात मेहनत नहीं करने से भी मिल जाती, लेकिन दीन सिर्फ मेहनत से आता है। तो वो शख्स जो है जो मरा और उसका बेटा फिर उसका वारिस हुआ, तो उसको तो मुफ्ते का मिल गया, है ना। मुफ्ते का जो मिलता है तो कदर नहीं होती वैसी, जो अपनी जान जोखों की कमाई से हासिल होती है। एक साहिबजादे ऐसे ही अपने जूते को, फटे पुराने जूते को शाल से साफ कर रहे थे, कीमती शाल। किसी ने कहा भाई शाल इतना कीमती, इतना महंगा, और तुम ये तुम्हारा जूता कितने का, तुम इसे साफ कर लो। हाँ, ये जूता जो है ये मेरी कमाई का है, मैंने मेहनत से कमाया ये, और ये तो मेरे बाप से वरासत में मिला है मुझे। तो ऐसे ही उन्हें मिला, जब हत्ते चढ़ा तो देर दबा के खर्च किया, खूब इधर उधर इंग्लैंड भी चले गए, यूरोप भी चले गए, और अयाशियों में पैसा। और फिर देखने वालों ने देखा कि वो उसी चौराहे पे बैठ के भीख मांग रहा था। एक वक्त ऐसा भी आ गया। तो ये बहुत बड़ी नादानी है, बहुत बड़ी बेवकूफ़ी है, बहुत बड़ा धोखा है कि आदमी बाल बच्चों की मोहब्बत में हराम की तरफ लपक जाए। हलाल बस उसको चाहिए कि हलाल कमाए और हलाल की फिक्र करे। हलाल थोड़ा होगा वो बरकत वाला होगा, है ना। ये बच्चों को भी नफ़ा दे जाएगा और ये हलाल गिज़ा जब अपने औलाद के पेट में जाएगी तो वो वैसे भी नेक होगी इंशाल्लाह, है ना। और जब नेक होगी तो उसका अल्लाह है उसको क्या परेशानी की फिक्र है। जो मुत्तकी होता है, जो नेक होता है, सवाले होता है, उसका कौन होता है? उसका अल्लाह होता है। मदद अली सानी का हज़रत शाह वलीउल्लाह साहब इंतकाल फरमाने लगे, आपके चार बेटे थे तो छोटे थे, ज़्यादा उम्र नहीं थी, तो आपको फिक्र हुई कि इनका क्या होगा। लेकिन सारे एक से एक नेक सवाले, शाह अब्दुल अजीज, शाह अब्दुल कादिर, शाह रफीउद्दीन, और जो है इस तरह के चार बेटे। तो आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई, जिसकी जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत, बहुत बड़े अल्लाह वाले थे। तो फरमाया, अरे तू काहे को घबरावे, हिंदुस्तानी जबान में फरमा, अरे तू काहे को घबरावे, जैसे तेरे बच्चे वैसे मेरे बच्चे। तो ऐसी ऐसी मिसालें भी सामने आ जाती हैं भाई। तो जिसका जो है हलाल होगा और तरबियत अच्छी होगी, नेकी होगी, सालिहियत होगी, तो फिर उसका अल्लाह है ना। तो हराम की तरफ नहीं जाना, और दुनिया को बस हलाल दरिये में मेहनत करके हासिल करना, जितनी ताअत के साथ नेकियों के साथ हासिल हो गई उतनी मेहनत कर ली, अब अल्लाह ने बरकत दे दी, तो अब ये हरीस नहीं कहलाएगा, ये मिन जानिबिल्लाह इसकी इआनत हुई, मदद हुई, तो इसके दिल में भी इसकी वो चिपक नहीं होगी कि वो उसके साथ जैसे हो जाती है एक आदमी को, है ना, कि खर्च करते हुए सोचता है कि कहाँ खर्च करूं, कैसे इतना माल निकल जाएगा। तो आजमाइश, फरमाया कि सांप को पालो तो उसका तोड़ कर लो, है ना, वही पाल सकता है। सपेरा को मालूम होता है कि जहर को कैसे निकालना है और किस तरह से इसको हमने हैंडल करना है, किस तरह इसको लेके चलना है कि ये काटेगा नहीं, और अगर काटेगा तो मेरे पास तिरयाक मौजूद है। तो ऐसे ही फरमाया, दुनिया भी सांप है ना। तो इसको बरतने के लिए इसका तिरियाक अल्लाह वालों से लिया जाए और उनके खादिमीन से लिया जाए, उनसे पूछा जाए कि इससे हम बच कैसे सकते हैं, ये तो बड़ा आजमाइश है, ये इससे बचेंगे कैसे, हमें हमें लुभाती है, हमें खींचती है, हमारी हमें अपनी तरफ मायल करती है, तो इससे बचने का तरीका क्या है, तो वो तरकीब में बता देते हैं कि भाई ये है तरीका, है ना, उसमें से एक तरकीब ये है कि मौत की याद, यही इस आयत शरीफा के दूसरे हिस्से में बयान फरमाया अल्लाह ने, अल्लज़ी खलक़ल खलक़ल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, कि हमने मौत पैदा की और हयात पैदा की, मौत का जिक्र पहले फरमाया कि मौत जो है उसको सामने रखो, है ना, कि मरना है, छूटना है, है ना, ये छूट जाएगा, ये रह जाएगा, जाने वाला नहीं है, कितने लोग आए कितने चले गए, उसमें गरीब भी अमीर भी फकीर भी मिस्कीन भी वजीर भी बादशाह भी, लेके कोई भी नहीं गया, कितना ही कमा लिया कितनी वो कर ली लेकिन सब छोड़ के चले गए, और गए भी सारे, ये भी नहीं कि कोई बच गया, कोई ये कहेगा साहब नहीं मैं तो नहीं मरने का, ये मरेगा ये मरेगा ये मरेगा नहीं मरने का मैं, ऐसा नहीं है, तो सारे गए भी, तो यही सबसे बड़ी याद है, यही सबसे बड़ी याद है कि ये जो है मेहनत बस ऐसी करो कि जब छूटे तो अफसोस ना हो, गम ना हो, और छूटते हुए तैयारी हो कि छोड़ने के वक्त जब कहा जाए चलो भाई जी बिस्मिल्लाह चले। एक बनी इसराइल में ऐसे नेक सवाले आदमी थे उस जमाने में जो है मलकुल मौत शक्ल में आते थे, अपनी शक्ल में आते थे, उस जमाने में मौत जो होती थी वो इस तरह नहीं होती थी जैसे आजकल हो रही है बीमारियों से, तो सामने आकर रूह कब्ज़ करते थे, वो सफर में जा रहे थे, आ गए मलकुल मौत, अस्सलाम वालेकुम, वालेकुम सलाम, तारुफ जी मैं मलकुल मौत हूँ, अच्छा चलिए हाजिर हूँ, क्या कहते हैं चलिए हाजिर हूँ, तो मुझे आपकी आप जिस हैयत में मरना चाहते हैं मुझे ये अख्तियार दिया गया है कि मैं आपको ये मौका दूँ, अच्छा फिर मुझे नमाज पढ़ने दीजिए और जब मैं सजदे में जाऊँ तो उस वक्त रूह कब्ज़ कर लीजिए, नियत बांधी दो रकात नमाज की और जब सजदे में गए तो ये जाओ रूह कब्ज़ कर ली। और इसी तरह का एक शख्स जो था फासिक फाजिर वो अपनी बीवी के साथ खलवत में था, ये पहुंच गए मलकुल मौत, इनको तो इजाजत है और ये फरिश्ते इनको इन चीज़ों के असरात नहीं पड़ते इनके ऊपर, पहुंच गए चलो भाई, अब वो ही मजबूर रुक तो नहीं सकता, चाहे किसी भी हालत में हो, ऐश में हो तैश में हो, किसी भी हालत में हो उसी हालत में वो कब्ज़ करे चलेगी, तो इसका वक्त मुतय्यन नहीं, इसलिए मौत भी आजमाइश है, इसका मफहूम है कि जब जहन्नमी अल्लाह बचाए जब बहुत वावेला करेंगे तो फरिश्ते कहेंगे तुम्हें कोई डराने वाला नहीं आया था क्या, तो वो कहेंगे नहीं हमें तो कोई डराने वाला नहीं आया था, कहेंगे तुम्हारे सामने लोग मरते थे, कहा हाँ लोग तो मरते थे हमारे साथ, तो कहेंगे यही तो डराने वाला था, तुम्हें ख्याल नहीं था कि वो मर रहा है तो तुम्हें भी मरना है, तो यह हकीकत है दुनिया की, सबसे बड़ी हकीकत मौत है। बाजे जो होते हैं वो कहते हैं भाई मौत का जिक्र मत करो डर लगता है हमें, हालांकि मरना है तो डरने की क्या बात है, डर इसलिए लगता है कि हम उसको सोचते नहीं, आखिरत को सोचते नहीं, जन्नत को सोचते नहीं, क़यामत को सोचते नहीं और अल्लाह ताला की रहमत को सोचते नहीं, अल्लाह ताला रहीम है करीम है और मौत मोमिन का तोहफा है ना, अल्लाह ताला से मुलाकात का जरिया है, भाई मुलाकात कब होगी, मरने के बाद ही होगी ना, जब नेक आदमी की रूह कब्ज़ की जाती है तो क्या होता है, कहाँ जाता है वो, सबसे पहले अल्लाह के पास जाता है, यहाँ लोग उसको नहलाने की धुलाने की इसकी फिक्र कर रहे हैं और वो जो है सब फरिश्ते आते हैं ले आते हैं आला इल्लीयीन से ऊपर अल्लाह के पास जाते ही सजदा करता है ना, सबसे पहली मुलाकात जो इसकी होती है वो अल्लाह से होती है और वहां पर इनाम हो जाता है इसके ऊपर, फरमाते हैं कि जाओ मेरे बंदे को आला इल्लीयीन में पहुंचा दो, है ना, तो देखिए ये जो है ये तो डर रहा था मौत से और मुलाकात अल्लाह से हुई सबसे पहले, अब आगे की बातें बाद में है, तो ये तो मुलाकात का जरिया है, तो हम इसलिए डर रहे होते हैं कि हम उसको याद नहीं करते, उसके तस्करे नहीं कर रहे होते, हमारे पास जो है तस्करे हैं तो दुनिया के, तालीम के, कमाई के, कारोबार के है, बस इसके, और या फिर हैं तो गिबतें चुगलियां हैं, झूठ है, फहज गोई है, ईरान की तुरान की है, उसकी टांग खींच रहे हैं उसकी बुराई में उसकी इसके, या फिर ये चीजें, तो मौत कहाँ है, मौत तो है ही नहीं कहीं और मौत एक हकीकत है, तो अगर ये याद करें इन ऐसी मजलिसों में बैठें सुने तो पता चलेगा ये कैसी कैसी इसमें بشارتیں ہیں دنیا سے جاتے ہوئے، کیسے کیسے انعامات اللہ تعالیٰ عطا فرماتے ہیں، 500 فرشتے آ جاتے ہیں نیک ارواح کے لیے، نیک آدمی کے لیے، اور ہر فرشتہ اس کو خوشخبری سنا رہا ہوتا ہے، تمہارے لیے جنت میں محل بنایا، تمہارے لیے نہر ہے، تمہارے لیے جو ہے حور و غلمان ہے، سلسبیل و زنجبیل ہے، کوثر و تسنیم ہے، دودھ کی نہریں ہیں، شہد کی نہریں ہیں، سونے چاندی کے محلات ہیں، یہ ساری چیزیں ہیں کہ نہیں ہیں؟ حقیقت ہے، یہ حقیقت ہے. شداد نے جو ہے یہ بنایا تھا، جنت بنائی تھی. حضرت موسیٰ علیہ السلام نے اس کو جب جنت کی سنائی تفصیلات، تو اس نے جو ہے ظالم تھا، اس نے کہا کہ جو ہے اس کی قسمت میں ہدایت نہیں تھی، کہنے لگا اچھا یہ جنت تو میں ہی بنا لوں. اور اس نے جو ہے کتنا 600 میل یا کتنے رقبے کے اوپر جنت بنانا شروع کر دی، اور اب پورے دنیا سے بہترین کاریگر تھے ان کو بلا لیا، اور سارے خزانے جمع کر لیے، سونے کے، چاندی کے، جو بھی کچھ تھا، اور سب اسی طریقے سے محلات بنائے، باغ بنائے، نہریں بنائی، اور پتہ نہیں کتنے سال محنت کرتا رہا. اس زمانے میں لمبی لمبی عمر ہوتی تھی، کتنے سال اس نے جو ہے محنت کر کے جنت بنائی. اور اس کے بعد جب جنت کے داخلے کا دن طے ہوا، خوب شاہانہ ٹھاٹ باٹ کے ساتھ تیار ہوا، کپڑے اچھے سے اچھے، گھوڑا اچھا سے اچھا، سواری اچھی سے اچھی، درباری لشکر فرا فلا، اور شان و شوکت کے ساتھ چلا کہ آج میں اپنی جنت پہ جا رہا ہوں. اور مشہور واقعہ ہے کہ جب جنت کے دروازے پہ پہنچا تو گھوڑے کے دو ٹانگ اندر تھے جنت کے، اور دو ٹانگ باہر تھے، اور ملک الموت آ گئے. اسی حالت میں جیسے بھی عرض کیا کہ اپنی اصلی اس میں، اور سب کو ہٹاتے ہٹوتے پہنچ گئے اس کے گھوڑے کی لگام پکڑ. ارے نالائق، یہ کون بدتمیز ہے، یہ درباریوں نے ہٹانا چاہا، لیکن وہ کہاں ہٹنے والے. اس کے بعد مجھے ایک بات کرنی ہے بادشاہ سے. اچھا کر، کیا بات کرنی ہے؟ کان میں کرنی ہے. کان قریب کیا تو کان میں جب جیسے کچھ کہا تو بس وہیں ٹپک کے نیچے گر گیا. ملک الموت ہوں، تیری روح لینے آیا ہوں. اس حالت میں روح پرواز کر دی. فرشتے سے اللہ نے پوچھا کہ کبھی تمہیں کسی کی روح قبض کرتے ہوئے ترس آیا؟ کہا کہ یا اللہ دو مرتبہ آیا. اچھا. کہا ایک مرتبہ ایک جہاز، پانی کے جہاز پہ سفر ہو رہا تھا، طوفان آ گیا تو جہاز کے ٹکڑے ٹکڑے ہو گئے، غرق ہو گیا. ایک تختہ بچا، اور اس تختے کے اوپر ایک عورت جو ہے بیچاری سوار تھی کہ اس کے ولادت ہوئی، بچہ ہوا. آپ نے حکم دیا کہ اس عورت کی روح قبض کر لو، تو میں نے روح قبض کر لی. تو مجھے اس بچے میں بڑا ترس آیا کہ اللہ اس سمندر میں اور ایک تختہ اور یہ نامولود بچہ، تو اس بچے میں مجھے بڑا ترس آیا. کہا اچھا. اور دوسرے پہ؟ کہا دوسرے پہ جو شداد پہ آیا کہ جس نے جنت بنائی اتنے سالوں کی محنت کے بعد، اور وہ اس کو دیکھ بھی نہیں سکا. فرمایا تمہیں دونوں مرتبہ ایک ہی شخص پہ ترس آیا، تمہیں دونوں مرتبہ ایک ہی شخص پہ ترس آیا. اللہ نے یہ شداد جو تھا یہ وہی بچہ تھا جو بیچ مجدار میں تختے پہ تھا، اور اللہ نے اپنی قدرت سے اس کی حفاظت فرمائی، اس کو پہنچوایا جہاں پہنچانا تھا، وہاں لوگوں نے اس کو ہاتھوں ہاتھ لیا، اس کی پرورش کی، کھلایا پلایا، جوان ہو گیا، یہاں تک کہ بادشاہت اللہ نے عطا کر دی ایسے کنگلے کو، ایسے جو ہے جس کا کوئی سہارا نہیں تھا، اللہ اس کے سہارا بنے، اور بعد میں جا کر کے اللہ ہی کے مقابلے میں آ گئے، نافرمانی کی تھی. تو اس پہ عرض کر رہا ہوں کہ دنیا میں جنت آپ صلی اللہ علیہ وسلم نے اپنے ایک صحابی کو بشارت دی تھی کہ یہ جو ہے شداد کی جنت دیکھیں گے. تو کنویں کی صفائی ہو رہی تھی، کھدائی صفائی، تو وہ صحابی اترے تو انہیں کنویں کے اندر ایک دروازہ نظر آیا. اس کے بعد تو یہ جنت لاپتہ ہو گئی شداد کے بعد، وہ تو پچھلی امت کا تھا نا آدمی، تو اس کے بعد تو یہ جنت لاپتہ ہو گئی. تو وہ صحابی اترے کنویں میں تو انہیں ایک دروازہ نظر آیا کنویں اس کی دیوار میں، انہوں نے اس کو ایسے دھکا دیا تو بھول گیا. اوہو اندر جو دیکھتے ہیں تو بھائی بات، وہ تو باغیچہ ہے اور ایسے روشنی ہو رہی ہے اور جو ہے چمک دمک اور محلات اور نہریں اور یہ. وہ داخل ہوئے، وہ داخل ہو کر کے گھومے پھرے، پھر ان کو یاد آیا ہو تو آپ صلی اللہ علیہ وسلم کی بشارت تھی اور میں شداد کی جنت میں گھوم رہا ہوں. اس کے بعد انہوں نے وہاں اس میں سے ایک ٹہنی توڑی اور باہر آ گئے لے کر کے، پھر اسی راستے سے اوپر جب پہنچے تو جا کے سارا حال سٹھایا. اب جو ہے दूसरे साहबी या दूसरे जो भी साहब थे वो उतरे कि चलो मैं भी देखूं। अब आ करके वो तलाश करते हैं तो कोई दरवाजा नहीं। तो ये चूंकि उनके लिए मखसूस था, आप सल्लल्लाहु अलैहि वसल्लम की बिशारत सिर्फ उनके लिए थी, तो उन्हें अल्लाह ने दिखा दिया। बाद में तलाश करते फिर गए, कुछ नजर नहीं आ रहा। जैसे आज लोग उतर आबे जमजम के कुएं में तलाश किया बहुत कि ये कैसे इतना पानी निकल रहा है, इसमें हजारों गैलन पानी डेली निकलता है और बड़े से बड़ा कुआं खुश्क हो जाता है दुनिया का, ये कैसी वो है कि भाई इसमें रिसर्च की है, तो कोई सुराग नहीं मिलता, कोई सुराग नहीं मिलता। और उसमें अंदर सफाई सुथराई कोई काई नहीं है, कोई ऐसी चीज नहीं है, ना उसको साफ करने की जरूरत ना कुछ करने की जरूरत। तो ये तो भाई अल्लाह की तरफ से जारी करदा वो है कुआं है, इसका कहां से सुराग मिलेगा। और इसकी जो तासीर है, जो इसकी पानी की जो सिफात देखी गई, टेस्ट की गई, तो पता नहीं कैसी कैसी मादनियात उसके अंदर हो। और अजीब बात ये कि बतलाया कि इसका अगर दूसरे पानी में आप जमजम मिला दिया जाए तो उस पानी में भी यही तासीर पैदा हो जाती, उस पानी में भी बही नहीं यही तासीर पैदा हो जाती। अजीब, सुभान अल्लाह। अल्लाह यकीन नसीब फरमा, ईमान नसीब फरमा, हमें अपनी ذات عالی کا صفات عالی کا صحیح یقین نصیب فرمایا۔ تو اس پہ عرض کر رہا تھا کہ اس کے لیے جو بشارتیں ہیں کہ جنت اللہ نے تمہارے لیے بنائی ہے، 500 فرشتے لائن لگا کے اس کو سنا رہے ہیں، خوشخبری سنا رہے ہیں۔ فرمایا جیسے پرندے کو جو ہے وہ کوئی قریب جائے اور اس کا وہ دروازہ کھول دے تو پرندہ دیکھتا ہے کہ مجھے اب آزاد کیا جا رہا ہے، تو وہ کیسے مچلنے لگتا ہے، پھڑ پھڑ پھڑانے لگتا ہے، اس کا اندازہ ہوتا ہے میں قید تھا تو مجھے آزاد کیا جا رہا ہے۔ تو فرمایا ایسے یہ خوشخبریاں سن کر کے وہ آدمی بے چین ہو جاتا ہے کہ مجھے جلدی سے یہاں سے لے چلے، جلدی سے لے چلے مجھے۔ لوگ سمجھتے ہیں کہ یہ ہو رہا ہے اور وہ خوشی سمجھ چل رہا ہے۔ ایک بزرگ اللہ والے، ان کا انتقال ہو گیا، کسی نے ان کو خواب میں دیکھا، فرمایا حضرت کیا حال ہے؟ فرمایا ارے تمہاری گندی سڑی ہوئی دنیا سے نجات مل گئی، گندی سڑی ہوئی دنیا سے نجات پا گیا ہے۔ تو کیا شان ہے آخرت کی۔ اور حضرت شاہ ولی اللہ صاحب نے واقعہ لکھا ہے کہ نیک سوالے عورت کو نے کھانا پینا بند کر دیا، کچھ نہیں کھاتی تھی، اس کے سامنے کوئی کھانا لایا جاتا کچھ ہی لے جاتی۔ یہ میرے شیخ اول حضرت مولانا محمد یوسف لدھیانوی شہید رحمۃ اللہ علیہ نے سنایا تھا، اس لیے حضرت کا حوالہ دیا کہ اس کے مستند ہونے کی وہ ہو جائے۔ تو حضرت نے سنایا کہ وہ اس نے کھانا پینا بند کر دیا، بس بہترین سے بہترین کھانے لائے جا رہے ہیں، بریانی یہ وہ، اور وہ جو ہے کہتے نہیں نہیں ہٹاؤ ہٹاؤ ہٹاؤ، سکھایا نہیں جاتا، مجھے دیکھ کر اکائی آ رہی۔ کہا بھائی کیا ہوا ایسا؟ کہا جی، پھر آخر میں بتلایا کہ ایک روز مجھے جو ہے رات میں خواب آیا، میرے شوہر کا انتقال ہو گیا تھا، وہ ایک جگہ کھانا کھا رہے تھے اپنے ساتھیوں کے ساتھ، خواب میں دیکھا کہ وہ کھانا کھا رہے ہیں ایک جگہ، ہے نا۔ تو اتنے میں میں وہاں پہنچ گئی، تو اس نے اپنے ساتھیوں سے پوچھا کہ بھئی یہ میری بیوی ہے، اگر آپ لوگ اجازت دیں تو میں تھوڑا روٹی دے دوں اس کو۔ میں نے کہا ہاں بالکل دے دوں۔ تو اس نے تھوڑی سی روٹی توڑ کے بیوی کو دے دی، تو اس عورت نے کہا میں نے وہ کھا لی، اور جب میں جاگی تو میرے سرہانے بھی وہ رکھی ہوئی تھی، تو میں نے وہ کھا لی، اس کے بعد اس کو بھی کھا لیا۔ کہا کہ اس کے بعد سے اب مجھے کوئی دنیا کا کھانا اچھا نہیں لگتا، اور میری بھوک ختم ہو گئی۔ اس کے بعد کتنے برس وہ زندہ رہی، بغیر کچھ کھائے زندہ رہی، اور وہ اس نے کھانا نہیں کھایا۔ تو یہ تو جنت کی روٹی چونکہ کھا لی تھی اس نے، صورت مثالیہ میں اللہ تعالی نے اسے عطا فرما دی تھی۔ تو خیر، اس پہ عرض کر رہا ہوں کہ موت کو آدمی یاد رکھے، اور موت جو ہے وہ بشارت ہے، دنیا کے چھوٹنے کا یقین رکھے کہ دنیا چھوٹنی ہے، چھوٹ جانی ہے، ہے نا۔ کتنے آئے کتنے چلے گئے، بڑے بڑے آئے اور آج دیکھو جگہ باقی رہ گئیں، آج دیکھو عمارتیں باقی رہ گئیں، آج یادگار ہیں، لوگ جاتے ہیں کہتے ہیں اچھا یہاں فلاں بادشاہ تھے، یہاں فلاں وہ تھے، یہاں فلاں فرما روا تھے، آج وہاں گھومتے پھرتے ہیں، اس کو سیرگاہ تفریحگاہ بنائی ہے، اور آج انہیں کوئی پوچھنے والا نہیں، کوئی فاتحہ پڑھنے والا نہیں، کوئی اصال ثواب کرنے والا نہیں، بس لوگ گھوم کے پھر کے اچھا بھائی تھے، کبھی ہوا کرتے تھے، اور وہ چلے آئے۔ تو آج ان کی وہ برتی ہوئی چیزیں تو موجود ہیں، وہ نہیں۔ تو یہی حال دنیا کا، یہ حال ہے کہ ایک ایک کر کے چلے جائیں گے، आएंगे चले जाएंगे। अल्लाह ने कितने बनाए और कितने चले गए, कितनी सूरतें, कितनी शक्लें, जापानी, अमरीकी, सऊदी, पाकिस्तानी, हिंदुस्तानी, अफ्रीकी, किसी हजरत वाला रहमतुल्लाह अलैह के हमारे मलफूज में किसी एक फिट बाय एक फिट के चकूटे में अल्लाह ने कितनी शक्लें बनाई। ये जो एरिया है चेहरे का फिट बाय फिट भी नहीं है, उससे भी कम है हिसाब किया जाए, बस इसी इतने से हिस्से में कितनी शक्लें, अभी आप देख ले कितनी शक्लें आपको मिलेंगी, आप देख देख करके शायद परेशान हो जाए कि पाकिस्तानी कराची वाले ही इतने माशाल्लाह, फिर पाकिस्तान वाले कितने, फिर और दूसरी दुनिया को सोचो, फिर चीन वालों को सोचो, तो दिमाग ही ना घूम जाए। इसलिए भाई ज्यादा मत सोचो, थोड़ा थोड़ा सोचो कि अल्लाह ने क्या कुदरत है उसकी, क्या अल्लाह की शान है, क्या कितने अल्लाह बड़े। अल्लाह अकबर, अल्लाह अकबर कबीरा, अल्लाह अकबर कबीरा, सुभान अल्लाह हमदन कसीरा। तो अल्लाह ताला हमें इस जिंदगी का इस्तेजार नसीब फरमाए कि जिंदगी मुख्तसर है ना। अल्लाह ने हयात को वादे बयान फरमाया कि देखो मौत है, मौत को याद रखो, मौत एक हकीकत है। दुनिया में जो भी आया है वो जाने के लिए आया है, यहाँ ठहरने के लिए नहीं आया। यहाँ एक मुद्दत तक रहता है, उसके बाद चला जाता है। चाहे कितना बड़ा बादशाह हो जाए, कितनी बड़ी बिल्डिंग बना ले, कितना कुछ कर ले, ये नहीं होगा कि लोग कहेंगे भाई इसने बड़ी खिदमत की है, इसको रोक लो भाई, इसको जाने नहीं देना, इसने तो बड़ा फायदा पहुंचाया लोगों को, ये हमेशा रहेगा, ऐसा नहीं। अल्लाह के यहां तो अल्लाह ने तुम्हें बनाया किस लिए, हमें आपको किस लिए बनाया, अपनी इबादत के लिए बनाया। इजादात और दीगर चीजें ये अपनी जगह हैं, वो खिदमात हैं, है ना। उसका जो जो इंसानियत के लिए करेगा उसको अल्लाह अजर दे देंगे, है ना, दुनिया में उसको मिल जाएगा। अगर नेक सवाले है तो उसका आखिरत भी बाकी रहेगा, और खुदा ना खास्ता जो है नेक नहीं है, सवाले नहीं है, काफिर फासिक है, तो उसका सिला दुनिया में दे दिया जाता है और पाक साफ कर दिया जाता है। वाकया आता है कि एक शख्स जो है मरने लगा, तो उसको जो है प्यास लगी, तो वो किसी तरह से मटके तक पहुंचा, तो हुक्म हुआ कि इसको पानी नहीं देना, इसको पानी नहीं देना। मटके में जो पानी था वो भी खुश कर दिया गया और वो वैसे ही इंतकाल कर गया, और था नेक सवाले। इसके बरक्स एक काफिर की मौत आने लगी, तो उसके दिल में ख्वाहिश पैदा हुई कि मैं मछली खाऊं, तो अल्लाह ने फरिश्ते से हुक्म दिया कि इसको मछली खिलाओ, उसको मछली लाई गई उसके लिए, उसने मछली खाई, और उसके बाद कहा अब इसकी रूह कब्ज करूं। तो वो बड़े हैरान परेशान, अल्लाह से अर्ज की, या अल्लाह ये बात समझ में नहीं आई, ये आपके मानने वाले और नेक और सवाले आदमी थे, इनके लिए तो मटके का पानी भी खुश कर दिया गया, और ये जो है फासिक फाजिर जो आपका नाफरमान था, आपको मानता भी नहीं था, उसकी ख्वाहिश पूरी कर। फरमाया कि इस फासिक फाजिर की, काफिर की एक नेकी मेरे जिम्मे रह गई थी, ये मछली खिलाकर उसकी उस नेकी का बदला पूरा कर दिया गया। अब ये जब मेरे पास आखिरत में आएगा तो इसके पास कोई नेकी नहीं होगी, और ये जो नेक शख्स जिसका इंतकाल हो रहा था, इसकी एक बुराई रह गई थी जो पानी की प्यास दे करके उसका उस गुनाह का सफाया कर दिया गया, गुनाह माफ कर दिया गया तकलीफ देकर। अब ये जब आखिरत में मेरे पास हाजिर होगा तो इसके जिम्मे कोई खता नहीं होगी, नेकियां ही नेकियां होंगी। ये कुलिया है, कानून है। आज हमारे बहुत सारे पढ़े लिखे दोस्त हैं तो वो कहते हैं भाई ये इतनी उन्होंने इतने फायदे पहुंचाए इंसानियत को, और ये ईजाद कर दिया, वो ईजाद कर दिया, वगैरह वगैरह, और आप कहते हैं जी ये तो फासिक है, फाजिर है, काफिर है। तो बस इस वाक्य से अंदाजा लगा लीजिए कि अल्लाह क्या कुलिया कानून क्या है, है ना। और मोमिनीन भी के लिए भी एक जो है तफसी आती है कि जो है उनकी नेकियां कौन सी नेकियां कबूल हैं और कौन सी कबूल नहीं है। फरमाया जो नमाज नहीं पढ़ते उनकी कोई नेकी कबूल नहीं है। बाज़े हजरात हैं हमें जो वैसे बड़े जो है अच्छे नजर आते हैं, उनके अखलाक भी अच्छे और ये भी, और बेनमाज ये नमाज नहीं पढ़ते। हदीस का मफहूम है कि जो नमाज ना पढ़े उसकी कोई नेकी अल्लाह के कबूल नहीं है। नमाज का दर्जा इतना ऊंचा है, तो इसलिए जो है हर हाल में पूरी कोशिश होनी चाहिए मर्दों की कि बाजमात नमाज मस्जिद में जाके अदा करें, और औरतों के लिए घर में है। तो नमाज के साथ जो है समझिए कि अल्लाह की मदद है, अल्लाह की नुसरत है, अल्लाह की बख्शिश है, इनायत है, और रहमतें ही रहमतें। تو آخرت کو سامنے رکھ کر کے زندگی گزارنا، زندگی مختصر ہے اور اس میں جو ہے جو بھی نیکی کے مواقع مل جائیں قابل شکر، یہ صحبتیں، یہ مجلس ہیں، یہ دین کی بات سننے کا موقع مل گیا، ہم آ گئے کچھ دیر بیٹھ گئے، شکر ادا کریں، یا اللہ آپ نے ہمیں ایسی جگہ پہنچا دیا جہاں آپ کا ذکر ہو رہا تھا، آپ کے نبی صلی اللہ علیہ وسلم کا ذکر ہو رہا تھا، درود شریف پڑھا جا رہا تھا، جب آپ صلی اللہ علیہ وسلم کا نام آیا تو بھائی صلی اللہ علیہ وآلہ وسلم پڑھ لیے جائے، کم سے کم ایک دفعہ تو واجب ہے، ٹھیک ہے نا؟ تو اس لیے آپ صلی اللہ علیہ وسلم کے نام، جہاں آپ صلی اللہ علیہ وسلم کا ذکر ہو رہا ہے، آخرت کی بات ہو رہی ہے، ایمان و یقین کی چرچے ہو رہے ہیں، سبحان اللہ، کیا کہنے۔ اس کے برعکس ایسی جگہ جہاں پر دنیا ہی دنیا کا ذکر ہو، آخرت کی کوئی بات نہ ہو اور ہاں ہاں ہو ہی کر کے لوگ اٹھ جائیں، فرمایا یہ ایسی مجلس سے اٹھے ہیں جیسے مرے ہوئے گدھے سے اٹھے، اتنی وعید آئی کہ جو لوگ صرف دنیا کے لیے جمع ہوں اور دنیا کی بات کریں اور اٹھ جائیں، فرمایا یہ مجلس گدھے کے اوپر، مرے ہوئے گدھے کے اوپر سے اٹھنے جیسی اس کی مثال دی گئی ہے۔ اس نے فرمایا کہ جب کسی مجلس سے اٹھو، کوئی ذکر ضرور وہاں پر اللہ کا، درود شریف پڑھ لو، استغفار پڑھ لو، تاکہ وہ مجلس اس وعید سے نکل جائے۔ اور جو نیک لوگ ہوتے ہیں، مومن ہوتے ہیں، وہ تو ہر وقت اللہ اللہ کر رہے ہوتے ہیں، سبحان اللہ، ماشاء اللہ، استغفر اللہ، ہر وقت ان کی زبان پہ اللہ اللہ ہوتا ہے۔ تو وہ، اور اگر پھر بھی کوئی بات نہ ہو تو ایک دعا سکھلائی گئی، یہ جب مجلس سے اٹھو تو یہ دعا پڑھ لو، سبحان اللہ وبحمدہ، سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا استغفرک واتوب الیک۔ یہ مختصر سے دعا فرمایا، ہر مجلس کے اختتام پر یہ پڑھ لو، کچھ نہیں آتا بھائی تو استغفاری پڑھ لو، یا اللہ ہم معاف کر دیجیے۔ تو اس پر عرض کر رہا ہوں کہ دنیا کی حرص میں سے اللہ ہم سب کی حفاظت فرمائے، بقدر ضرورت دنیا پر ہمیں قناعت نصیب فرمائے۔ ایک جو ہے، ایک دفعہ آپ صلی اللہ علیہ وسلم تشریف لے جا رہے تھے کہ کوڑے کے ڈھیر پہ ایک مردہ بکری کا بچہ مرا ہوا بکری کا بچہ پڑا ہوا تھا۔ تو آپ صلی اللہ علیہ وسلم نے صحابہ سے پوچھا، دریافت فرمایا کہ تم میں سے کون ہے جو اس کو اتنے عوض خریدے؟ کہا رسول اللہ علیہ وسلم، اس کو تو کوئی بھی نہیں خریدے گا، یہ تو مرا ہوا ہے، اس کو تو کوئی بھی نہیں خریدے گا۔ فرمایا کہ جس طرح سے تم اس مردہ بکری کے بچے سے اجتناب کرتے ہو، اللہ کی نگاہ میں اس دنیا کی یہ حیثیت بھی نہیں، جس کے پیچھے آج ہم اپنا دین گنوا رہے ہیں، ہم اللہ کی نافرمانیاں کر رہے ہیں، اس کے پیچھے جو اللہ کی نگاہ میں اس کی یہ حیثیت بھی نہیں ہے، مچھر کے پر کے جتنی بھی اس کی حیثیت نہیں ہے، آخرت، اصل آخرت، لا عائشہ الا عائشہ الآخر، آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، تو اس کے پیچھے ہم بھاگ رہے ہیں تیزی کے ساتھ اور اپنی نمازیں، عبادات وغیرہ وغیرہ سب چھوڑ رہے ہیں۔ اللہ ہم سب کے حال پر رحم فرمائے۔ ایک مقارب، ماشاءاللہ ماہ رمضان نزدیک ہے، اللہ عافیت سے مجھے آپ سب کو نصیب فرمائے۔ اللہ بارک لنا فی رجب و شعبان و بلغنا الی رمضان۔ آپ صلی اللہ علیہ وسلم 2 مہینے پہلے سے دعا فرمایا کرتے تھے رمضان شریف سے، کہ اللہ ہمیں رجب اور شعبان میں برکت عطا فرما اور ہمیں رمضان تک پہنچا، اور ماشاءاللہ 15ویں شب آ رہی ہے کہ جس میں کیسے کیسوں کی بخشش ہو جاتی ہے، تو اس رات میں جو ہے فرمایا کہ اس سے پہلے پہلے اپنے گناہوں کو چھوڑ دو، اگر کسی گناہ میں مبتلا ہو تو اس کو چھوڑ دو، جو شرابی ہے وہ چھوڑ دے، جو زانی ہے وہ چھوڑ دے، جو اور کوئی گناہ جس طرح کے کر رہا ہے وہ چھوڑ دے، صلہ رحمی چھوڑ دے، ماں باپ کی نافرمانی چھوڑ دے وغیرہ وغیرہ، جس سے ہو گئی اگر تو توبہ کر لے، استغفار کر لے، اپنے ماں باپ کو راضی کر لے، رشتہ داروں سے مل لے، ملاقات کر لے وغیرہ وغیرہ، تاکہ اس رات کی نیکیاں مل، اس کو سمجھ مل جائے، اور جو ہے اگلے دن اللہ توفیق دے تو روزہ رکھنا مستحب ہے، اس کو روزہ رکھ لے۔ کہا کہ بھائی جو اللہ والے ہوتے ہیں تو ان کی تو ہر دن، ہر رات شب برات ہوتی ہے، اور ہر دن جو ہوتا ہے وہ جو ہے عید ہوتی ہے، تو ان کے لیے تو سارے دن تقریباً برابر ہوتے ہیں، وہ اس میں جاگتے بھی ہیں، اس میں عبادت بھی کرتے ہیں، اس میں اللہ کو راضی بھی کرتے ہیں، لیکن ہم جیسوں کے لیے یہ کہ جو ایسے مواقع آئے تو اس کو ضرور وصول کر لیا جائے۔ ہمارے شیخ حضرت حاجی محمد فاروق صاحب رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ جو ہے بھائی ایسی راتیں جب ملیں کوئی ایسی، تو اس میں تھوڑا سا عبادت کو بڑھا لو، روزمرہ کے جو تم معمولات کرتے تھے زیادہ اگر نہیں کر سکتے ہو، ملازمت پیشہ ہو، اگلے دن دفتر جانا ہے، کاروبار ہے، کوئی ایسی چیز ہے، تو کچھ عبادت بڑھا لو. فرماتے تھے 20 رکعت نفل بڑھا لو کم سے کم, تو یہ کیا ہو جائے گا, اضافے میں شمار ہو جائے گا, زیادہ ہو گئے ہے نا, جو روزمرہ کے معمولات تھے اس سے بڑھ گئے. تو اس کی فضیلت میں آ جاؤ گے کہ تم نے اس رات کی قدر کر لی. تو اور اصل چیز جو ہے وہ ترک معاصی, طاعت کے ساتھ جو ہے طاعت اپنی جگہ پہ, لیکن گناہوں کا چھوڑ دینا وہ زیادہ قیمتی ہے. اگر زیادہ عمل نہیں کر سکتے, زیادہ ذکر, زیادہ وظیفہ, تو جو ہے گناہ چھوڑ دے. ایک گناہ چھوڑے گا وہ ہزار تہجد سے زیادہ قیمتی. تہجد تو تہجد گزار ہے اور گناہ نہیں چھوڑ رہا ہے, تو یہ تہجد پڑھنا نفل ہے اور گناہ کا چھوڑنا کیا ہے, واجب ہے. گناہ کرنا حرام ہے, تو یہ زیادہ اشد ہے, یہ زیادہ اشد ہے. اس لیے گناہ کے چھوڑنے پر زیادہ فکر ہونی چاہیے, زیادہ ندامت ہونی چاہیے. بازے ہوتے ہیں کہتے ہیں جی ہم تو بس اتنی نفلیں پڑھ لیتے ہیں, اتنا صدقہ کر لیتے ہیں, عمرہ بھی کر لیتے ہیں, ہمارا برابر ہو گیا. غلط فہمی, غلط فہمی, اس کا کوئی مقابلہ نہیں, حرام کام کا کوئی مقابلہ نہیں. ایسے یہ تو وہی سمجھو کہ جیسے شعلہ ہے, چنگاری ہے, کوئی یہ کہ نہیں میرے پاس تو بہت سارا وہ ہے ٹھنڈی چیزیں ہیں اور مجھے یہ نقصان نہیں دے گا. اس کا نقصان اپنی جگہ پہ ہے اور اس ٹھنڈی چیز کا فائدہ اپنی جگہ پہ. جیسے اے سی اگر چل رہا ہے, مثلاً اے سی چل رہا ہے کہ جی ہمارے تو کونے بڑی ٹھنڈک ہے, بڑی ٹھنڈک ہے, اور ہمیں یہ شعلہ نقصان نہیں دے گا, تو کیا خیال ہے آپ کا, جلا کے راکھ نہیں کر دے گا وہ اے سی کی ٹھنڈک, کام نہیں آئے گی. ایسے ہی کوئی اگر یہ سوچتا ہے کہ صاحب میرے پاس تو نفلی صدقات عمرے وغیرہ بہت ہیں, میں اگر اتنے گناہ بھی کر لوں تو کوئی فرق نہیں پڑتا, تو بس وہی سمجھ لیجیے. اسی طرح سے اس کی یہ سوچ اس کو جو ہے نقصان پہنچانے والی. تو یہ خاص جو چیز ہے, آپ صلی اللہ علیہ وسلم ہریرہ رضی اللہ تعالیٰ عنہ کو نصیحت فرما رہے ہیں کہ ابو ہریرہ حرام کو چھوڑ دو اور عبادت گزاروں میں شمار کروا لو, حرام کو چھوڑ دو عبادت گزاروں میں شمار ہو جائے گا. اب ایک جو عام گناہ جس کو آج کہتے ہیں کامن, تھوڑی سی انگریزی بول دیتا ہوں, کچھ انگریزی نظام میں بیٹھے, کامن گناہ کیا ہے, داڑھی کا منڈوانا ہے نا, داڑھی کا منڈوانا کیا ہے, گناہ ہے, حرام ہے. داڑھی کا رکھنا کیا ہے, واجب ہے, حکم کے اعتبار سے واجب ہے اور عمل کے اعتبار سے مسنون ہے. آپ صلی اللہ علیہ وسلم کا یہ عمل تھا, لیکن حکم کے اعتبار سے کیا ہے, واجب ہے. ایک مٹھی داڑھی رکھنا تینوں طرف سے, سامنے سے, دائیں طرف سے اور بائیں طرف سے, ایک مٹھی بھی اپنی, یہ نہیں کہ کسی بچے کی پکڑوا دی ہے نا یا بیوی کی پکڑوا دی ایسے, تو اپنی مٹھی واجب ہے. اور اس سے ایک چاول کے برابر بھی کتروانا منوانا حرام ہے, اور حرام کام کرنے والا اللہ کا دوست نہیں ہے. آپ صلی اللہ علیہ وسلم کی خدمت میں جو ہے کسرا کے نمائندے آئے, ان کی داڑیاں منڈی ہوئی تھی, تو آپ صلی اللہ علیہ وسلم کو بڑی تکلیف ہوئی. اس زمانے میں کفار بھی نہیں منڈایا کرتے تھے, ان کو دیکھ کر کے آپ نے اتنی تکلیف ہوئی کہ اپنے چہرے مبارک کو پھیر لی اور منہ پھیرے پھیرے بات فرمایا تمہیں ایک چہرہ کس نے بنانے کے لیے کہا, تم نے ایسا چہرہ کیوں بنایا, کہا جی وہ ہمارے رب نے ایسا حکم دیا. وہ اپنے بادشاہ کو اپنا رب کہتے تھے, کہا فرمایا کہ جبکہ میرے رب نے مجھے داڑھی بڑھانے اور مونچھے کتروانے کا حکم دیا, اس کے بعد فرمایا کہ جو ہے میرا میں تم سے بات نہیں کروں گا, میرا نمائندہ بات کرے گا. اس کے بعد آپ نے کسی نمائندے کو ان کے حوالے کیا اور مونچھوں کو حکم فرمایا کہ مونچھیں صاف ہونی چاہیے. اول درجہ ہے مونچھ کا صاف ہونا, اور اگر مونچھ رکھی بھی جائے تو یہ اوپری کنارہ ہونٹ کا یہ خالی ہونا چاہیے, اس پہ بال نہیں آنا چاہیے. اگر اس پہ بال آ گیا تو یہ لمبی مونچھ کے حکم میں آ جائے گا, ہے نا. من طول شاری بہو لم ینل شفاعت ہی, جس کی مونچھیں بڑی ہوں گی اس کو شفاعت نصیب نہیں ہوگی. یہ حدیث شریف ہے آپ صلی اللہ علیہ وسلم کی, چھوٹی چھوٹی بات نہیں ہے. آج یہ بڑی بڑی مونچھیں رکھ لیتے ہیں, ہونٹوں پہ مونچھ لٹک رہی ہوتی ہے, دیکھنے میں بری لگتی ہے, اور جو ہے واضح کہتے ہیں جی مونچھ نہیں تھے کچھ نہیں. ہمارے شیخ نے فرمایا غلط بولتے ہو, مونچھ نہیں تھے کچھ نہیں, سنت نہیں تو کچھ نہیں, سنت نہیں تو کچھ نہیں. تو ہمارے حضرت رحمۃ اللہ علیہ کے یہاں بڑے بڑے مونچھوں والے آتے تھے اور دو منٹ میں مونچھ صاف ہو جاتی تھی. جہاں تشریف لائے, کمرے میں آئے, حضرت کی زیارت ہوئی, پہلے تو زیارت ہوتے ہی انوارات جو ملتے تھے تو دل کی دنیا ہی بدل جاتی تھی. اور اس کے بعد جو ہے ایک دو بات کسی نے کی کہ بھائی یہ آپ کتنے بڑے مونچھے ہیں, یہ مسنون نہیں ہے. اور بس ابھی گئے باہر اور وہاں ہمارے تربیت یافتہ ٹیم بیٹھی ہوتی تھی موجود, ہر وقت اس طرح मौजूद होता था उनके पास और फटाफट वन डे सर्विस बल्कि वन मिनट सर्विस और साफ करके और फिर लेके आ गए। अब लोग देख के हैरान हो रहे, अरे अभी तो इतनी बड़ी मूछें, तो ये कौन आ गया? मूछ साफ, मूछ जब मूछ साफ हुई तो चेहरा ही बदल गया। उसके बाद फौरन ही खानकाही टोपी पहना दी गई और उसके चेहरा ही कुछ का कुछ हो गया। आए थे कुछ गए किसी हालत में, एक बड़ा कोई वडेरे साहब आए ऐसे ही अपने उनके साथ लोगों के साथ, उनके जो भी गार्ड्स वार्ड्स ये वो, उनके साथ भी यही हशर हुआ। उन्होंने भी अपनी मर्जी से मूछ साफ कर ली इसी तरह से। अब जो बाहर आए तो उनके लोगों ने उनको देखा, अरे वो तो बड़े गुस्से हो गए। उनके उनके यहाँ तो ये शान होती है उनके उसमें बरादरी में और कौम में जहालत है भाई, जहालत। वो मूछों को बड़ी अहमियत देते और वो उनके बड़े साहब की मूछे साफ हो गए। तो खैर, तो हमारे हज़रत ने उतरे से कहा, भाई देखो सुन्नत नहीं है तो कुछ नहीं, ये इसकी अहमियत जानो, ये इस पे मत जाओ कि इससे बड़ी बहादुरी शो हो रही है और बड़ा इस पे आदमी नडर दिखाई देता है और बड़ा दिखाई देता है। बड़ाई जो है वो अल्लाह देते हैं, मन तवाज़ा लिल्लाह रफ़ाउल्लाह, अल्लाह उसको बड़ा करते हैं जो अल्लाह के लिए तवाज़ो इख्तियार करता है। इन चीज़ों से बड़ाई नहीं आती कि माल ज़्यादा आ गया तो बड़ा हो गया और ईंच ज़्यादा हो गया तो बड़ा हो गया, लंबा चौड़ा देखने में है तो बड़ा हो गया, कुछ नहीं। जब अल्लाह इज्जत देंगे तो इज्जत मिलेगी। एक साहब गालिबन हाजी शेर मोहम्मद नाम था उनका, वो हज पे गए और हज पे से वापस आए तो ये बड़ी दाढ़ी उनकी है ना, उससे पहले दाढ़ी नहीं थी। हजरत के पास हाजिर हुए तो अब खुद बतलाया कि हजरत माशाल्लाह मुझे तो दाढ़ी देखने से जितनी इज्जत मिली है मैं तो सोच भी नहीं सकता था। पहले कोई इतनी इज्जत नहीं थी जितनी दाढ़ी रखने से अल्लाह ने इज्जत अता फरमाई, इज्जत के लिए नहीं रखी थी लेकिन फिर अल्लाह ने उसका समरा अता फरमाया। तो खैर, तो ये भाई अल्लाह ताला हमें समझ दे, अकल दे, शऊर दे कि हम हमारा जो वक्त है ये हमें नहीं मालूम है ना। जैसे किसी ने कहा कि जी इमरजेंसी वीजे आ रहे हैं, इमरजेंसी वीजे आ रहे हैं, हमारे हज़रत रहमतुल्लाह फरमाया करते थे इमरजेंसी वीजे आ रहे। अभी मगरिब में हमारे इमाम साहब ने ऐलान किया है किसी नौजवान का कि कल रात में वो ईशा की नमाज में थे और बाद में उनका इंतकाल हो गया, अटैक हो गया। अल्लाह हमें समझ दे, अकल दे, शऊर दे। अल्लाह ताला हमें अचानक अमवात से पहरा अल्लाह हिफाजत फरमाए, जिससे पनाह मांगी गई है उस नौजवान की अल्लाह बख्शिश फरमाए और हमें ख्वाब गफलत से जागने की तौफीक दो, हमें आखरत की फिक्र नसीब फरमाए और उसकी तरफ रुजू होने की तौफीक अता फरमाए। वाखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन। بسم الله الرحمن الرحيم الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم انت السلام انت السلام تبارك يا ذا الجلال والاكرام اللهم اعني على ذكرك وشكرك وحسن عبادتك لا اله الا انت سبحانك اني كنت من الظالمين يا حي يا قيوم برحمتك نستغيث يا رب اغفر وارحم وانت خير الراحمين। या अल्लाह हम सब के जमा होने को इंतहा कबूल फरमा लीजिए। या अल्लाह हम सब खतावार हैं, सियाकार हैं, गुनाहगार हैं, या अल्लाह हमारे गुनाहों को माफ़ कर दीजिए। या अल्लाह जो गुनाह जानबूझ कर किए, जो अनजाने में किए, या अल्लाह सबको माफ़ फरमा दें। या अल्लाह हमारी इस्लाह फरमा दीजिए। या अल्लाह हमें तौबा की तौफीक अता फरमा दीजिए। या अल्लाह हमें दीन पर चलने की तौफीक दे दीजिए, दीन पर चलने का शौक़ और ज़ौक दे दीजिए, एहतमाम दे दीजिए। या अल्लाह गुनाह हमसे छुड़वा दीजिए। या अल्लाह हम चाहें या ना चाहें, या अल्लाह गुनाह हमसे छुड़वा दीजिए। या अल्लाह हम चाहे या ना चाहे हमें परेशानी के बालों से पकड़ कर अपने दीन पर चला लीजिए। या अल्लाह अपनी नजात मोहब्बत नसीब फरमाइए। या अल्लाह दुनिया की मोहब्बत को दिल से निकाल दीजिए। या अल्लाह तमाम मोहब्बतों से बढ़कर अपनी मोहब्बत अता फरमा, तमाम ताल्लुकात से बढ़कर अपना ताल्लुक नसीब फरमा। या अल्लाह फजल फरमा दीजिए, करम फरमा दीजिए। या अल्लाह नेक सोहबतें अता फरमा दीजिए, अपने मकबूलीन और सालिखीन का साथ नसीब फरमा दीजिए। या दुनिया में भी उनके साथ जोड़ दीजिए और आखरत में भी उन्हीं के दरमियान हमारा हशर फरमा दीजिए। या अल्लाह हर तरह की महरूमी से बचाइए, नाकामी से बचाइए, पशमानी से बचाइए, परेशानी से बचाइए। या अल्लाह उम्र में बरकत अता फरमाइए, माल में बरकत अता फरमाइए, आल औलाद में बरकत अता फरमाइए। या अल्लाह नौजवान बैठे हैं इनके मुस्तकबिल को ताबनाक फरमा दे। या अल्लाह इनको तालीमी मैदान में तरक्की अता फरमा। या अल्लाह इनको कारोबारी मैदान में तरक्की अता फरमा। हलाल तैयब रिज़्क़ हम सब को आफियत के साथ वाफर मकदार में नसीब फरमाइए, बगैर तलब के नसीब फरमाइए। या अल्लाह फजल फरमा दीजिए, करम फरमा दीजिए, تمام حاضر و حاضرات کے آنے کو قبول فرما دیجئے، جن کے گھروں میں جو مسئلے مسائل ہیں سب کو حل فرما دیجئے، جو لوگ اپنے بچوں بچیوں کے لیے رشتوں کے لیے پریشان ہیں اپنے کرم سے ان کے لیے رم ریک نباہ والے سب کے لیے رشتے عطا فرما دیجئے، اور جن کے جو بھی مسائل ہیں وہ حل فرما دیجئے یا اللہ پورے عالم اسلام پر رحم فرما دیجئے، تمام مسلمانوں کی جان و مال عزت آبرو ایمان و اعمال کی حفاظت فرمائیے، ہمارے اس ملک کو ترقی عطا فرمائیے، اس کی حفاظت فرمائیے، اندرونی بین سازشوں سے اس کی حفاظت فرمائیے، یا اللہ یہاں امن و امان کو برقرار رکھیے، یا اللہ یہاں جو بھی مسائل ہیں اس کو حل فرما دیجئے، خصوصاً یا اللہ اس گرمی کے موسم میں بجلی کی فراوانی عطا فرمائیے، یا اللہ بجلی کی فراوانی عطا فرمائیے، یا اللہ بجلی کی فراوانی عطا فرمائیے، یا اللہ اور آسان کر دیجئے اس گرم موسم کو، یا اللہ آسان کر دیجئے، یا اللہ ماہ مبارک آ رہے آفت سے نصیب فرمائیے، روزوں کو آسان فرما دیجئے، یا اللہ ایسے آسان فرما دیجئے کہ کمزور سے کمزور آدمی کو بھی روزے رکھنے کی ہمت ہو جائے، یا اللہ روزے رکھنے کی توفیق دے دیجئے، ہمت دے دیجئے، ذوق دے دیجئے، شوق دے دیجئے، یا اللہ یہ فریضہ ہے، اللہ یہ فرض ہے، جیسے آپ اتنے دین اسلام کی چند چیزوں میں یا اللہ اس کا مقام ہے، اللہ اس کی اہمیت ہمارے دلوں میں اتار دیجئے اور ہمارے لیے آسان فرما دیجئے، اس کی برکات عطا فرما دیجئے، یا اللہ اللہ یا اللہ عمر برکت عطا فرما، مال میں عطا برکت عطا فرما، آل اولاد برکت عطا فرما، خوشیاں عطا فرما دیجئے، عافیتیں عطا فرما دیجئے، حاسدین کی حسد سے بچائیے، شر پسندوں کے شر سے بچائیے، مفسدوں کے فساد سے بچائیے، یا اللہ دین کا کام جہاں کہیں جس شکل میں ہو رہا ہے سب کی محنتیں قبول فرما لیجئے، یا اللہ دینی انجماعتیں دینی انجمنیں دینی شخصیتیں سب کی حفاظت فرما دیجئے، یا اللہ ہماری مساجد کی مدارس کی خانقاہوں کی دینی مراکز کی حفاظت فرمائیے، تمام دینی خدام کی حفاظت فرمائیے، ہمارے بزرگوں کا سایہ ہمارے سروں پر سلامت رکھیے، حسن ہمارے شیخ حضرت مولانا محمد مظہر سعد المتقاتم کو شفا کلی عطا فرما، حضرت کی عمر برکت عطا فرما، حضرت کے خانوادے کو شاد رکھیے آباد رکھیے، ہمارے حضرت قاری فتح الحق صاحب کو شفا عطا فرما دیجئے، حضرت ہمارے قاری حضرت مولانا محمد عبدالقادر ڈیروی سعد المتقاتم کو یا اللہ شفا عطا فرما، ہمارے سروں پر تمام بزرگوں کا سایہ دراز فرما، ان کی برکات ہم سب کو حسن نصیب فرما، ہماری دعاؤں کو اپنے پیارے صلی اللہ علیہ وسلم کی صدقہ فعل میں قبول فرما لیجیے، ہمارے جملہ مرحومین کی بخشش فرما دیجیے، یا اللہ ہمارے والدین ہمارے اقربا اور پوری امت آپ صلی اللہ علیہ وسلم کی یا اللہ سب کی بہترین 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 بخشش فرما دیجیے، ہمارے دعاؤں کو اپنے پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم کے صدقہ فعل میں قبول فرما لیجیے، آمین آمین آمین، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد بارک وسلم، وصلى الله تعالى على خير خلقه محمد وآله وصحابه اجمعين برحمتك يا الله.